बाइबलबाट यो पुनरुत्थान सम्बन्धी येसु बौरी उठ्नु भएको यस सम्बन्धी कुराहरूलाई हामी हेर्ने प्रयास गर्छौँ है। र यो सबै इस्टरको कुराले चाहिँ तपाईँ र मेरो हृदयलाई अझै प्रज्वलित गर्ने हो होइन। वास्तवमा येसु प्रभुसँगको सम्बन्धले हामीलाई प्रज्वलित गर्ने हो। जसको सम्बन्ध येसु प्रभुसँग पक्का छ ऊ त प्रज्वलित हुन्छ हुन्छ होइन। अनि त्यसकारणले हामी परमेश्वरमा धन्यवादी हुन सक्छौँ, परमेश्वरलाई महिमा दिन सक्छौँ अनि यो सेवामा सहभागी भएर अनि तपाईँहरू जतिजना आउनुभएको छ हामीसँगै परमेश्वरलाई महिमा दिन्छौँ। यो दुईवटा स्लाइड तपाईँको बिचमा म सेयर गर्न चाहन्छु अनि हामीलाई अघि रन्जितले पढिसकेको एकचोटि म फेरि पढ्न चाहन्छु। यो पुनरुत्थान सम्बन्धी त्यतिखेर भएको कुरा, वास्तवमा पुनरुत्थानको कुराको बारेमा यति धेरै कुराहरू छन् अनि हामीले शुक्रबार गुड फ्राइडे र शनिबार हिजो बिहान पनि यसको बारेमा चर्चा गऱ्यौँ। किनभने पहिला कुरा त येशु प्रभुको यो अन्तिम हप्ता जो चाहिँ पवित्र हप्ता भन्छ अथवा धेरै कुरा उहाँले सिकाउनु भएको छ अनि पुस्तौँदेखिको सयौँ वर्षदेखिको भविष्यवाणीहरू यो अन्तिम हप्तामा पुरा भएको छ। जुन बेलामा उहाँ गधामा चढेर जेरुसलेममा आउनुहुन्छ त्यसपछि अलिकति अगाडि बसेर उहाँ दिनदिनै त्यहाँ हुन्छ, धेरै कुराहरू त्यहाँ भएको छ होइन। हिजो तपाईँलाई मैले सम्झाएको थिएँ एकजना विद्वैको दुईवटा सानो सिक्का त्यही बेलामा भएको घटना हो अनि त्यो पनि उहाँले भन्नुभएको छ होइन। त्यो सबै कुराले के दिन्छ भनेदेखि मुख्य कुरा चाहिँ हामीले इस्टरको कुरामा चाहिँ परमेश्वरले हाम्रो लागि के गर्नुभयो भनेर हेर्ने कुरा हो अनि त्यसको साथसाथै के छ भने हामीले अब उहाँमा के हुन्छौँ त्यो अर्को विषय हो। अब म यसलाई सरसर्ती पढ्न चाहन्छु। त्यसैले यो इस्टरको सम्बन्धमा यति धेरै तथ्यहरू छन्, प्रमाणहरू छन् अनि त्यसको अर्थहरू छन् हाम्रो जीवनमा, परमेश्वरको योजनामा, अनन्तका कुराहरूमा त्यसले प्रभाव पार्दछ, त्यसले महत्त्व राख्दछ अनि क्रुसमा येशु प्रभु जानुभन्दा अगाडि र क्रुसमा चढिसक्नु भएपछि हामीले गेत्सेमनीमा उहाँले गरेको प्रार्थना त्यस सम्बन्धमा धेरै कुराहरू त्यहाँ सिक्छौँ अनि उहाँ क्रुसमै भएर कति कुरा गर्नुभएको छ अनि त्यो क्रुसमा भएर उहाँले भन्नुभएको कुराहरूको बारेमा मात्रै पनि हामीले धेरै कुरा हेर्न सक्छौँ अनि सबभन्दा अचम्मको कुरा चाहिँ त्यहाँ क्रुसमा देख्छौँ कि उहाँको प्रेम वास्तवमै निस्वार्थ थियो भनेर हामी देख्छौँ। किनभने जसले उहाँलाई त्यति कष्टदायी मृत्युमा पुर्याउने काम गरिरहेछन् उहाँले प्रार्थना गरेर क्षमा दिनुभएको अनि यो त रियल कुरा थियो, उहाँले क्षमा दिएको कुरा चाहिँ रियल थियो। आउनुहोस् हामी मत्ती 28 को 1 देखि मैले 6 सम्म 1 देखि 5 सम्म यो होला, यहाँ 1 देखि 5 लेखेको छ, 1 देखि 6 सम्म तपाईँलाई म पढ्न चाहन्छु। साबाथ पछि साताको पहिलो दिन रिम रिम उज्यालो हुँदा मरियम मग्दलिना र अर्की मरियम चिहान हेर्न आए, दुईजना स्त्रीहरूको कुरा छ यहाँ। ठुलो भूकम्प गयो किनकि परम प्रभुको एउटा दूत स्वर्गबाट तल ओर्ले र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो र पोसाक हिउ जस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर कामे र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, त्यसपछि यहाँ अर्को 5 पदमा हेर्छौँ, तर स्वर्ग ती स्त्रीहरूलाई भने तिमीहरू नडराओ किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगिनु भएको येशूलाई खोज्दैछौ। 6 मा अनि यहाँनिर स्वर्गदूतले ती स्त्रीहरूलाई भन्दैछन् उहाँ यहाँ हुनुहुन्न किनभने उहाँले भन्नुभएको बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ, आऊ उहाँलाई राखिएको ठाउँ हेर। अनि झट्ट यो घटना यी दुईजना स्त्रीहरू त्यहाँ गएको बेलामा हामीले जुन देख्छौँ येशु प्रभु त्यहाँभित्र हुनुहुन्थेन, त्यहाँ केवल कपडा थियो, त्यो कुराहरू हामीले त्यहाँनिर देख्छौँ। अनि वास्तवमा येशु प्रभु बौरी उठ्नु भएको, ढोका बन्द, त्यो ढुङ्गा बन्दै भएको बेलामा पनि येशु प्रभु जानुभयो। हामीलाई थाहा छ येशु प्रभु त्यसपछि जब उहाँ बौरी उठ्नुभयो, उहाँले महिमित शरीर पाउनुभयो, उहाँलाई चाहिँ येशु प्रभुको प्रतिज्ञा, तपाईँ र मैले पनि एक दिन महिमित शरीर पाउँछौँ। अहिले पाछे जब येशु प्रभुको दोस्रो आगमन हुन्छ, इट्स ओके, लिभ इट, लिभ इट प्लिज, डिस्टर्ब भयो। जब येशु प्रभुको दोस्रो आगमन हुन्छ अनि हामी उहाँसँग बादलमा भेट्छौँ, त्यतिखेर हाम्रो नयाँ नयाँ एकदम महिमित शरीर, पुनरुत्थान शरीर हुन्छ भनेर हामीले वचनमा सिक्छौँ। र यो येशु प्रभुको बौरी उठेको शरीर चाहिँ एउटा अचम्मको, ढोका खोल्नु नपर्ने तर भित्र आउनु जान सक्ने अनि अचम्मको शरीर होइन। अनि हामीलाई वास्तवमा परमेश्वरको प्रतिज्ञा त्यो छ, तपाईँ र मैले विचार गर्नुपर्ने होइन, संसारमा हामी जन्मिन्छौँ धेरै जस्तो मान्छेको विचारमा, आफ्नो कुरा बनाउने, आफ्नो परिवार बनाउने, आफ्नो समाज बनाउने अनि आफै पैसा कमाउने, बुढेसकालमा सुख प्रकारले बस्ने, त्यस्तो सोच हुन्छ। तर बाइबलको कुरा अनुसार चाहिँ के छ भने, हामी यो संसारमा जन्मिएको चाहिँ परमेश्वरको उद्देश्य पुरा गर्न हो। परमेश्वरले त हाम्रो बोलावट संसारको उत्पत्तिभन्दा अगाडि गर्नुभएको छ। तपाईँले पढ्नुभएको छ बाइबलमा, हामीले त्यो कुराहरू त हेरेर थियो अस्ति होइन। परमेश्वरले हामीलाई बोलाउनु भएको चाहिँ संसार नै नबनाउँदाखेरि, त्यो बेलामै उहाँले हाम्रो जीवनमा एउटा योजना राख्नु भएको छ। त्यो योजना पुरा हुनलाई येशु प्रभु संसारमा आएर मानिसको पापको निम्ति बलिदान हुन आवश्यकता थियो, किनभने तब मात्रै मानिसले परमेश्वरको योजना अनुसार पवित्र जीवन जिउन सक्थ्यो। मानिसको शक्तिबाट त्यो सम्भव थिएन अनि त्यो कुराहरू हामीले धेरै हेरेका छौँ। तर आज हामी केवल यो पुनरुत्थानको कुराहरूको बारेमा जे मैले यहाँ तयार गरेको छु ती कुराहरू तपाईँलाई भन्न चाहन्छु। म एउटा यो पद पढ्न चाहन्छु, येशु प्रभुले सायद मरियम मार्थाहरूसँग कुरा गर्दै गर्दाखेरि लाजरस च्यानमा कुहिसकेको बेलामा त्यहाँनिर पुनरुत्थानको कुरा, बौरी उठ्ने कुरा अथवा फेरि येशु प्रभुले बिउजाउने कुरा हुँदै गर्दा, अब त्यो खण्ड म तपाईँलाई सिकाउन लागेको होइन, त यहाँ येशु प्रभुले भनेको वचनहरू छन्। येशुले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो। वास्तवमा त्यहाँ तपाईँले हेर्नुभयो भने तिनीहरूले त्यो भनेको कुरा बुझ्दैन, किनभने यतिखेर येशु प्रभु पुनरुत्थान हुनुभएको छैन। मलाई विश्वास गर्न पर्यो भने, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी त्यो विश्वास गर्छौ? अनि त्यसपछि उसले म विश्वास गर्छु भनेर भन्या हुन्छ, तर जहाँसम्म लाग्छ उसले बुझ्या छैन। तपाईँलाई थाहा छ यो चेलाहरू येशु प्रभु पक्राउ पर्नुभयो अनि सबै कुरा जे भयो, धेरै जस्तो चेलाहरू पछि पछि लागे। पत्रुसको बारेमा हामीलाई थाहा छ, उनले त इन्कार गरेका थिए, अनि त्यसपछि येशु प्रभुलाई क्रुसमा टाँगिएको थियो, अनि सबै चेलाहरू येशु प्रभु आफ्नो प्राण त्यागिसकेपछि उहाँलाई लगेर एउटा चियरमा राखिन्छ। त्यसको बारेमा पनि बाइबलमा हामीले प्रष्ट हेर्न सक्छौँ सुसमाचारको पत्रहरूमा। अनि त्यसपछि चेलाहरू, मलाई लाग्छ उनीहरूले येशु प्रभु बौरी उठ्नुहुन्छ भन्दै त्यति धेरै निश्चयता विश्वास गरेका थिएन, सुनेका थिए। किनभनेदेखि यो विश्वास गर्ने कुरा चाहिँ जबसम्म परमेश्वर हामीमा काम गर्नुहुन्न त्यो सम्भव छैन भनेर हामी बुझ्दछौँ। त्यसैले क्रिस्चियन विश्वास किन अरू जस्तै एउटा मृत धर्म होइन, आज म तपाईँको बिचमा म त्यही कुराहरू बाँड्न चाहन्छु। हामी जुन विश्वास गरिराखेका छौँ खासमा धर्म पनि होइन, धर्म परिवर्तन गरे पनि छैन, किनभने तपाईँले येशूको सुसमाचार सुन्नुहुन्छ अनि उहाँमाथि विश्वास गरेर आफ्नो जीवन सुम्पाउनुहुन्छ। अब उहाँ तपाईँको हृदयमा आएर तपाईँलाई जीवन दिनुहुन्छ, नयाँ गरी जन्म दिनुहुन्छ। त्यसपछि हामी उहाँ सँगसँगै उहाँको इच्छा अनुसार, उहाँको उद्देश्य अनुसार, अनि उहाँकै शक्तिमा हामी हिँड्दछौँ, उहाँसँग हामी हिँड्दछौँ। त्यो क्रिस्चियन जीवन चाहिँ धर्म होइन खासमा। त्यसैले धेरै मानिसहरूले चाहिँ यो कुरा नबुझेको कारणले उनीहरू के गर्छन् भने चर्चमा आउँदा एउटा खालको अनि अघि पछि अर्को खालको, अब अरूको अगाडि देख्दाखेरि एउटा खालको, धर्म त अरूको अगाडि देखाउने हो नि त, होइन, मनभित्र अर्कै खालको। मलाई थाहा छ म कति वर्षको उमेरमा काठमाडौँमा आएको, होइन, म असमतिरै बस्थेँ, अनि काठमाडौँको मान्छेहरू एकदमै धेरै धर्म कर्म गर्ने हुन्छ। तपाईँले देख्नु भएको छ बाटोको हरेक कुनामा रातो सिधो के भन्छ छर्या हुन्छ, केही च्याप्टो परेको ढुङ्गा छ भने नि त्यो रातो हुन्छ, यस्तो लामो परेको छ भने हुन्छ, डल्लो परेको छ भने हुन्छ, ढुङ्गा जति जम्मै पूजा हुन्छ, अनि के बनाएर पनि राखेको हुन्छ। अनि मैले सुनेको धेरै जस्तो त्यहाँ काठमाडौँतिर व्यापारी बस्छन्, होइन, उनीहरू बिहान चुक्को उठेर के गर्छन्, अक्षतापाती लिएर त्यो ढोक्दै 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 पशुपतिसम्म जान्छन्, ढोक्दै 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 फर्केर आउँछन्, अनि घरमा आएर अनि उनीहरूको व्यापार सुरु हुन्छ। त्यसपछि दिनभरि के गर्छन्, कसरी मान्छेलाई झुट्टा गरेर ठग्ने, होइन। अनि तपाईँले यसो हाम्रो संस्कृतिमा देख्नुहुन्छ, हुन त त्यसो भन्दै गर्दाखेरि इमान्दार मान्छेहरू हुन्छ भन्ने कुरा पनि आउँछ, कोही कोही इमान्दार पनि हुन्छ। तर परमेश्वरको कुरामा के छ भने इमान्दार मुक्ति पाउन चाहिँ सक्दैन नि त। यो कुरो जहिले पनि तपाईँहरू मैले बुझ्नुपर्छ, हाम्रो इमान्दारी परिश्रम राम्रो सबैलाई मनपर्छ त्यस्तो कुरा, असल मान्छे, होइन, अहिले त झन् खोजेर नि नपाउने, जति मान्छे निस्के पनि जति पार्टी निस्के पनि काहीँ न काहीँ उनीहरूले ठुलो भड्खारो खनिया देखिन्छ, होइन, तपाईँलाई थाहा छ त्यो के, त हाम्रो बाइबलले त त्यो त प्रष्ट भनेको छ, त्यो के हो भने हरेक मान्छेमा परमेश्वरको सम्बन्ध नहुने बित्तिकै दुष्टले उसलाई कता चलाउँछ त्यतै जान्छ। संसारमा जति पनि अत्याचार आतंक लडाई विरोध फुट देश देशको बिचमा, समाज समाजको बिचमा, जाति जातिको बिचमा, अनि कहिलेकाहीँ परिवारमा, कहिलेकाहीँ पति पत्नीको बिचमा, कहिलेकाहीँ दाजुभाइको बिचमा किन हुन्छ, किनभनेदेखि उनीहरूभित्र जुन कुराले काम गरिरहेको हुन्छ त्यो चाहिँ दुष्ट हुन्छ। परमेश्वरले काम गर्नलाई चाहिँ हामीले इमान्दार भएर परमेश्वरलाई आफ्नो जीवनको प्रभु बनाउनु पर्छ। त्यस कारण क्रिस्चियन चाहिँ, क्रिस्चियन विश्वास मृत धर्म होइन। अनि मान्छेले धेरै जस्तो धर्म कर्म के हुन्छ, तर कति परिश्रम गरेर उनीहरूले विचार गरे हुन्छ कि उनीहरूले गरेको यो सनातनी कुराले चाहिँ उनीहरूलाई एकदम मोक्षमा पुर्याउँछ, होइन। सानो सानो हुँदा म पनि पशुपति गएर नुहाएको छु, क्या 12-11 वर्षमा म भोटाइटीमा मेरो ठुलुबासँग बस्थेँ, पद्मदय हाई स्कुलमा पढ्थेँ, 1 वर्ष मात्रै बस्यो, अनि त्यो पद्मदय त्यो बेलामा त्यो खोला त्यति फोहोर थिएन, अहिले जस्तो कहाँ नुहाउनु सक्थ्यो होला, बागमतीमा नुहाएको छु नि, पौडी खेलेको छु, यो भदौतिर चाहिँ एकदम खोला ठुलो हुन्थ्यो। एनिवे मलाई याद छ, मतलब मेरो पनि जीवनमा एकचोटि आमाले भनेकै कुरा मानेर पूजा गर्ने मलाई थाहा छ क्या, तर पछि विश्वास छोडिदियो पुरै नास्तिक भएर। तर प्रभुले मलाई जब परिवर्तन गर्नुभयो, मैले उहाँको परिवर्तन अनुभव गरेँ, उहाँको शक्ति, उहाँले दिएको आनन्द, उहाँले दिएको छुटकारा अनुभव गरेँ। त्यस कारणले यो क्रिस्चियन विश्वास भनेको चाहिँ यो अन्य धर्म जस्तो एउटा कोठामा बसेर एकजनाले कल्पना गरेर दुनियाँभरको कुरा जम्मा गरेर लेखेर अनि त्यसलाई पछ्याउने कुरा चाहिँ होइन। यो यसको धेरै कुराहरू छ, यसमा सबै कुरा परमेश्वरले सुरु गर्नुहुन्छ। अनि इतिहासमा बाइबलकै कुरा गर्यो भने बाइबलमा कतिवटा पुस्तक छ तपाईँलाई थाहा छ है, अनि त्यो पुस्तक चाहिँ कति समय लाएर लेखिएको थाहा छ, 1500 वर्षभन्दा बढीको अन्तरालमा बाइबल लेखियो। कतिजना लेखकले लेखिएको छ थाहा छ, 40 जना लेखकले लेखिएको छ, र पनि एकअर्कामा बाँच्दैन, सबै एउटा लाइनमा जान्छ। त्यो लाइन भनेको के, येशु ख्रिस्ट प्रभु उद्धारकर्ता हुनुहुन्छ। बाइबलको मुख्य सन्देश यही हो, येशु ख्रिस्ट प्रभु र उद्धारकर्ता हुनुहुन्छ, उहाँको शासन कहिले अन्त हुँदैन। तपाईँले यसैया यसैया कति 9 अध्याय 9 अध्यायको एउटा पुत्र दिइनेछ, त्यहाँ हो 9 अध्याय यसै, तपाईँले 6-7
पाँच छ साततिर पढ्नुभयो भने त्यो कुरा पाउँछ पाउनुहुन्छ। त्यस कारणले हामी इस्टरको समय धेरै समय बोल्छु आज, बिहानै सुरु आज होइन, जति बोले पनि भने होइन तपाईँहरूलाई, तपाईँलाई के अचार छ, भोक लाग्छ कि होइन? भोक लाग्छ होला, तल चिया स्या के बन्छ पनि होला, हाम्रो अमर बाबुले के बनाउँछ होला। त्यसैले इस्टरमा चाहिँ, इस्टर सन्डे चाहिँ येशु प्रभु पौडी उठ्नु भएको 2000 वर्ष पहिला जुन च्यानमा उहाँ गाडिनु भएको थियो त्यो च्यान रित्तो भएको थियो, अनि त्यो च्यान रित्तो भएको कुराको अचूक प्रमाणहरू छन्। त्यसैले अब यहाँ आज बिहानै यसरी आउनेहरूमा येशुलाई पक्का विश्वास नगरे मान्छे त छैन होला होइन, कहिले हुनसक्छ, भित्र केही प्रश्न हुनसक्छ। कोही हुनुहुन्छ तपाईँलाई चाहिँ शङ्का लाग्छ कि येशु प्रभु पौडी उठ्नु भएको, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ, प्रभुको वचन अनुसार नगर्दाखेरि चाहिँ हामी अर्कै ठाउँमा पुग्छौँ, त्यसलाई पक्का विश्वास गरे मान्छेको जीवन अर्कै हुन्छ। मैले भनेको थिएन अस्तिदेखि भन्छु, मैले जब मान्छेले परमेश्वरको बारेमा सही कुरा बुझ्छ, परमेश्वरको दृष्टिकोण वर्ल्ड भ्यू राइट हुन्छ, उसको जीवन फरक हुन्छ, सिरियस हुन्छ नि होइन, अझ के हुन्छ, परमेश्वरसँग त सम्बन्ध हुन्छ नि, बुझ्नु भएको छ? तपाईँले त्यो अनुभव गर्नुभएको छैन भने तपाईँलाई म आजदेखि एउटा सल्लाह दिन्छु, 24 घन्टामा तपाईँलाई बिहान बेलुका कतै कुन समय मनपर्छ एउटा कुनामा बस्नुहोस् एक्लै बाइबल लिएर, अनि प्रभुसँग प्रार्थना गर्नुहोस्, हृदय खोलेर के पनि बाँकी नराखेर पुरा, अनि भजन कोरस आउँछ भने गाएर उहाँलाई महिमा दिनुहोस्, उहाँको अगाडि भन्नुहोस् पिता मलाई आज मेरो समझ खोलिदिनुहोस्, प्रभु येशु आज मलाई डोर्याउनुहोस्, तपाईँको कुरा बुझाउनुहोस्, तपाईँको उपस्थिति थाहा गर्न दिनुहोस्, उहाँको वचन पढ्नुहोस्, अनि तपाईँ त्यसरी समय बिताउनुहोस्, तपाईँले येशु प्रभुलाई भेट्नुहुन्छ, उहाँको आवाज सुन्नुहुन्छ, उहाँसँग सङ्गति गरेको थाहा हुन्छ। एडब्लु टोजर भन्ने एउटा पास्टर थिए सिकागो सहरमा, अनि उनी चाहिँ प्रभुसँग समय बिताउनलाई त्यहाँ सिकागो एउटा सहर छ, यतातिर चाहिँ ग्रेट लेक भन्छ, एकदम ठुलो त्यो ताल छ, धेरै ठुलो समुद्र जस्तै, अनि त्यो ग्रेट लेक यतातिर मिसिगन भन्छ, त्यो ग्रेट लेक रमाइलो छ जाने ठाउँ, अनि उनी चाहिँ बिहान 4 बजे उठेर त्यो ग्रेट लेकको किनारामा बगर के भन्छ त्यहाँ बिच जस्तै हुन्छ बालुवामा, त्यहाँ हिँडेर 4 घन्टा बाइबल पढेर प्रार्थना गर्ने हरेक दिन, अनि त्यो समय उनलाई एकदमै त्यो प्रभुसँग हिँडेको समय, अनि बेलुका 9 बजेखेरि 9 बजेपछि के भन्थे अरे भने लौ फोक्स आई हेभ एपोइन्टमेन्ट टुमोरो आई निड टु गो टु बेड गुड नाइट, अनि गइहाल्थ्यो अरे, जोसुकै होस् जेसुकै होस् 9 बजेभन्दा पछि बसेन, गएर सुत्यो, बिहान 4 बजे उठेर 4 घन्टा प्रार्थना गर्थे अरे। हडसन टेलर भन्ने तपाईँलाई मैले बेला बेलामा भन्ने गर्छु, चिनमा मिसिनरी, उनको बारेमा पनि त्यस्तै छ, उसले परमेश्वरसँग समय बिताउने र परमेश्वरलाई आराधना स्तुति गर्ने सम्बन्धमा उसले किताब लेखेका छन्। खासमा यो सङ अफ सलोमन भन्ने, त्यसमा हामी धेरैलाई सङ अफ सलोमनको बारेमा त थाहा पनि छैन, कहिलेकाहीँ पढ्यो भने तपाईँ कुरा पनि बुझ्नुहुन्न, यस्तो के होला यो होइन, त्यो भनेको चाहिँ परमेश्वर र उहाँका जनहरूको बिचको सम्बन्धको कुरा हो होइन। त्यस कारणले त्यो हर्सन टेलर चाहिँ के हुन्थ्यो अरे भने हरेकचोटि बिहान 4 बजेभन्दा अगाडि जिस त्यो उज्यालो नहुँदाखेरि, अनि त्यतिखेर त चिनमा बत्ती पनि छैन, अनि हर्सन टेलर उठेर उनको लागि त्यो प्रार्थना गर्ने एउटा कुना, त्यो बेलामा चिनमा चाहिँ के हुन्थ्यो अरे भने अहिले जस्तो होटेल त छैन नि, अनि लजहरू हुन्थ्यो अरे, उसको छोरा बुहारी कि बुहारी ज्वाइँ छोरी मैले बेसी उनीहरू पनि सँगसँगै गएको हुन्थ्यो होइन, सँगसँगै अब तिनीहरू एउटै कोठामा सुत्नु पर्थ्यो, किनभने त्यस्तै हुन्थ्यो एउटै कोठा हुन्थ्यो ठुलो कोठा, अनि एउटा कुनामा चाहिँ हर्सन टेलरले प्रार्थना गर्ने ठाउँ छुट्याउनु पर्यो, किन दो बिहानै उठेर सलाइ गरेर बत्ती बालेर प्रार्थना गर्थे अरे, अनि के अरे चिनमा घाम झुल्किनुभन्दा पहिला हर्सन टेलरले सलाइ गरेर बत्ती बाल्थे अरे, उनी उठ्थे अरे भनेर त्यसको भनाइ छ। यो सबै कुरा के हो भनेदेखि परमेश्वरसँग समय बिताउने, यो सबै कुरा किन सम्भव भयो भने उहाँको ज्यान रित्यो थियो, उहाँ बौरी रूप हो, उहाँ स्वर्गमा परमेश्वरको दाहिनी बाहुलीमा बस्नु भएको छ, अनि उहाँले नै पवित्र आत्मा पठाउनु भएको छ। अनि पेन्तिकोसको दिनदेखि संसारमा परमेश्वरको आत्मा मानिसहरूको हृदयभित्र आउन सक्नुभएको छ। त्यस कारण यो त्यसैले मैले अहिले के भन्नु खोजेको भने अचुक प्रमाण मैले अर्कै ठाउँतिर पुगेँ, तर यो एकदम जरुरी छ तपाईँलाई। जबसम्म परमेश्वरसँग यो व्यक्तिगत सम्बन्धको थाहा हुँदैन नि, यो सबै मण्डलीमा आउने कुरा, यो सबै बनाउने कुरा, यो सबै गर्ने कुराको त्यति गहिरो अर्थ लाग्दैन, होइन? त्यस कारणले विश्वासको सम्बन्धमा कुरा गर्दै गर्दा पक्का विश्वास गर्ने व्यक्तिमा चाहिँ परमेश्वरसँग भएको सम्बन्ध साक्षात हुन्छ। त्यस कारणले परमेश्वरको सम्बन्धमा साक्षात हुने मान्छेले पाप गर्दैन, पाप गर्दाखेरि समस्या हुन्छ नि त, उसको मनभित्र पाप गर्ने इच्छै हुँदैन, किन उसभित्र त परमेश्वरलाई महिमा गर्ने इच्छा हुन्छ, उसले गलत कुराहरू गर्दैन। यहाँसम्म कि हिजो मैले भन्दै थिएँ नि, कोरियामा एउटा मिसिनरी आफ्नो छोरालाई मार्नेलाई छोरा बनाएर माया गरेर पछि त्यसले पनि विश्वास गर्यो भनेर मैले भनेको थिएँ नि। हामी त के छौँ भनेदेखि आफ्नै आँखाले देखाएको छैन, आफ्नो कानले सुनेको छैन, हल्लै हल्लाइमा मान्छेहरूले मलाई यस्तो भन्यो अरे भनेर, अनि त्यसको बारेमा भित्र अङ्ग्रेजीमा गर्ज हुन्छ, तितो बना राख। यो सबै शैतानको काम हो, छुटकारा नपाएको तपाईँ र मलाई यी सबै कुरा बन्धनबाट एकदम छुटकारा दिएर नयाँ हृदय दिनुहुन्छ। त्यस कारण क्रिस्चियनहरू फरक हुन्छ, बौरु उठ्नुभएको प्रभुको प्रभु चाहिँ ऐतिहासिक रूपमा प्रमाणित भएको कुरा छ। त्यस कारणले हामी यो पद पढ्छौँ, येशु प्रभुले जुन बलिदान भएर जुन काम गर्नुभएको थियो, यहाँनिर युहन्ना 19:30 के छ भनेदेखि, जब येसुले सिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धि हो, अनि उहाँले शिर निहुराएर आफ्नो प्राण त्यागिदिनु भयो। अब सिद्धि हो भन्ने कुरा जो छ येसु प्रभुले भन्नुभएको, त्यसको धेरै गहिरो अर्थ छ। सबै आदमले जुन पाप गर्यो शैतानको परीक्षाको कारणले, बुझ्नुभयो, आज पनि त्यो शैतान चाहिँ छँदैछ, येसु प्रभुलाई सम्म परीक्षा गर्न गएको थियो, होइन? अनि शैतानले विचार गरेको थियो कि येसुलाई क्रुसमा टाँगेर विजय भए, तर येसु प्रभु त्यसैको लागि आउनु भएको थियो, अनि गाडिएर बौरी उठ्नु भएको थियो, शैतानको टाउको कुल्चिनु भएको थियो, त्यो कुरो हामीलाई थाहा छ। त्यस कारणले यो कुरा, यो इस्टरको समय, यो गुड के भन्छ, यो इस्टर सन्डे, येसु प्रभुको पुनरुत्थान हुनुभएको सन्देश, यो एकदमै तपाईँ र मैले गहिरो प्रकारले बुझ्नुपर्छ। अब विश्वास पक्का नगर्नेहरूको लागि चाहिँ यो येसु प्रभु बौरी उठ्नु भएको कुरा बाइबलमा धेरैवटा प्रमाणहरू छन् जसले चाहिँ यो कुरा सत्य थियो, ऐतिहासिक रूपमा सत्य थियो भनेर हामी बुझ्न सक्छौँ। अर्को चाहिँ मैले तपाईँलाई सबैभन्दा डराउने भनेको चाहिँ मान्छेले सबभन्दा बढी कोसँग डराउनु पर्छ, परमेश्वरसँग। मैले गएको वर्ष पनि यो विषयमा भनेको थिएँ, एउटा कुरा दोहोऱ्याएको थिएँ, बाइबलमा लेखेको छ शरीर मार्नेदेखि मात्र नडराउनु, शरीर र आत्मा दुवै मार्नेदेखि चाहिँ डराउनु। तपाईँले सम्झनु भयो, मैले सम्झिन्छु छि, एक वर्ष अगाडि यहाँ भनेको कुरा मेरो सम्झनामा छ। अनि मैले वर्षौँसम्म विश्वास गरेर पनि त्यो चाहिँ शैतानदेखि डराउने भने जस्तो लाग्थ्यो क्या, त्यो शरीर पनि आत्मा मार्ने, मैले कुरो बुझाएको थिएन रहेछ, कहिले काहीँ त्यस्तो हुन्छ, तर त्यो आत्मा मार्ने चाहिँ शैतानले सक्दैन। मान्छेले पाप गरेपछि ऊ आफै मर्छ, तर त्यो दोस्रो मृत्यु परमेश्वरबाट हुन्छ नि, न्याय हुन्छ, होइन? त्यस कारण हामीले डर शैतानबाट माग्नु पर्दैन, डर परमेश्वरसँग। तपाईँ कुनैसँग डराउनु पर्दैन, किनभने तपाईँ चाहिँ स्वर्गीय परमेश्वरको छोराछोरी, उहाँको उपस्थिति, उहाँको शक्ति तपाईँमा रहन्छ नि, त्यो कुरा हो। यहाँ रोमी 1:4 येशु ख्रिस्ट हाम्रो प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनु भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनु भयो। अर्को कुरा, यो बौरी उठ्ने कुराले अथवा येशु प्रभुको रित्तो चिहान भएको कुराले के, उहाँ साँच्ची नै जसरी उहाँ परमेश्वर जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुराको दावी भएको थियो, त्यो प्रमाणित भयो, त्यो कुरा हामी यहाँ देख्दछौँ। त्यसैले येशूको बौरी उठाइले धेरैवटा कुराहरू भएको हामी पाउँदछौँ, होइन? रोमी सबैको पापको निम्ति भएको बलिदान परमेश्वरले स्वीकार गर्नुभयो। अर्को कुरा यो यो येशू प्रभुको बलिदान मतलब क्रुसमा मर्नुभएको, गाडिनु भएको, त्यसपछि पुनरुत्थानले चाहिँ के छ नि, यो पुनरुत्थान येशू प्रभु कसरी हुनुभयो? परमेश्वर पिताले उहाँलाई बौरी उठाउ। त्यस कारणले येशूको बलिदान जो सबै मानिसहरूको लागि उनीहरूको पापबाट छुटकारा दिनुको लागि थियो, त्यो चाहिँ परमेश्वर सन्तुष्टि हुनुभयो, परमेश्वरले स्वीकार हुनुभयो। तपाईँलाई मैले के भने थिएँ, परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुराको प्रमाण येशूको क्रुस हो, किनभने उहाँ प्रेमी पनि हुनुहुन्छ, न्यायी पनि हुनुहुन्छ। उहाँको प्रेम र न्याय येशूको क्रुसमा गएर प्रमाणित भएको कुरा छ। त्यसकारणले मानिसहरूलाई प्रेम गर्नुभयो, उनीहरूको पापको लागि उनीहरूलाई दण्ड दिनुपर्ने मृत्यु, तर आफ्नै पुत्रमा मृत्यु वरण गरेर मानिसलाई क्षमा दिनुभयो। तर हामीले उहाँमा विश्वास गर्न सक्नुपर्छ। अर्को तपाईँलाई मैले यहाँ रोमी 4:24-25 यहाँ पढ्न चाहन्छु। हाम्रो निम्ति पनि हो, हामी जसले येशू हाम्रो प्रभुलाई मरेकाहरूबाट जीवित पार्नु हुनेमाथि विश्वास गर्छौँ, यो हाम्रो निम्ति पनि गनिनेछ। उहाँ हाम्रो अपराधहरूको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुलाउनलाई जीवित पारिनुभयो। अनि वास्तवमा येशू किन मर्नुभयो, यहीँनिर प्रष्टै हामीले देख्छौँ। येशूको मृत्यु हाम्रो निम्ति पनि गनिन्छ, किनभने हाम्रो ठाउँमा उहाँ मर्नुभयो, अनि उहाँको पुनरुत्थान पनि हाम्रो निम्ति गनिन्छ, किनभने उहाँ मृत्युबाट बौरी उठ्नुभयो। त्यसकारण त्यही शक्तिले तपाईँ र मलाई पनि एक दिन उहाँले बौरी उठाउनुहुन्छ। अनि यहाँ रोमी सुसमाचारको बारेमा तपाईँले बुझ्न चाहनुभयो भने बाइबलमा धेरै ठाउँमा चाहिँ येशू प्रभुले सुसमाचार, येशू प्रभु आफैले के भन्छ सुसमाचारका पत्रहरूमा छन्। तर पावलले धेरै ठाउँमा एउटा चाहिँ कोरन्थ 15 सुसमाचार के हो भनेर बुझ्न सक्नुहुन्छ। अनि अर्को एकदम प्रष्ट क्लियर कट सुसमाचार रोमी 3:21-26 तपाईँले त्यहाँ देख्नुहुन्छ। अनि त्यहाँनिर कसरी सुसमाचारले तपाईँ र मलाई छुटकारा दिन सक्छ, मुक्ति दिन सक्छ भन्ने कुरा प्रष्ट छ। वास्तवमा रोमीको पत्र तपाईँले पढ्नुभयो भने 1 परमेश्वरबाट आउने धार्मिकताको सम्बन्धी कुराहरू भन्दै गर्दाखेरि 18 उता 1 मानिस कसरी पापको कारणले परमेश्वरबाट बिरानो भएको छ र परमेश्वरलाई आदर गर्नु र धन्यवाद दिनुमा मानिस चुकेको छ। त्यसपछि तपाईँले पुरै रोमी 1:18-3:20 मानिस पापमा, अनि कोही पनि धर्मी छैन, ऊ आफै खोजेर, मान्छेले कहिले पनि परमेश्वरलाई खोजेर भेटाउँदैन। त्यही कारण तपाईँहरू म धेरै धन्यवादी हुनुपर्छ। मैले भनेको थिएन 44 अगाडि म पक्का नास्तिक, कहाँ परमेश्वर खोज्ने, उहाँले मलाई खोज्नुभयो भने यो मेरो साथी मार्फत निरन्तर काम गर्नुभयो, अनि जबसम्म मैले उहाँलाई चिन्न सकिनँ, विश्वास गर्न सकिनँ। त्यस कारण हामी कतिचोटि हामी बिच म त यसरी विश्वास गरेँ, तर परमेश्वरले हाम्रो जीवनमा काम गर्नु भएन भने हामी विश्वास गर्न सक्दैनौँ। तपाईँलाई मैले रोमीको सुसमाचारको बारेमा अलिकति म यो पढ्न चाहन्छु। रोमी 3:21-26 हामी पढ्नेछौँ, यहाँ 21-22। तब अब त व्यवस्था नै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्। येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ, किनभने केही भेद छैन। मतलब परमेश्वर येशू ख्रीष्टले यो जुन चाहिँ क्रुसको काम गरेर पापमाथि विजय प्राप्त गरेर बौरी उठ्नुभयो, त्यस कारणले अब मानिसले उद्धारको लागि पुरानो नियममा परमेश्वरले दिनुभएको मूसाद्वारा त्यो व्यवस्था पुरा गरेर धार्मिक ठहरिनु पर्दैन, आफ्नो शक्तिले मुक्ति कमाउन कोसिस गर्नु पर्दैन। परमेश्वरले हामीलाई सित्तैमा दिनुहुन्छ, तर हामीले विश्वास गर्नुपर्छ। त्यो कुरा हामी यहाँ देख्दछौँ। अनि यहाँ 3:23 र 24 पनि, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरको अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरेको छ। यहाँ के भन्छ यो 23 र 24 भने, एकजना पनि पाप बिनाको छैन। पापले परमेश्वरको सम्बन्धमा छैन, परमेश्वरको महिमामा पुग्नबाट चुकेको छ भनेको अब उसको सम्बन्ध परमेश्वरसँग छैन। आदम पाप गर्नु अगाडि परमेश्वरको सम्बन्धमा थियो, होइन? तर जब पाप गर्यो, पापले परमेश्वर र मानिसको बिचमा एउटा फैसला, एउटा खाडल ल्यायो, सम्बन्ध टुट्यो। अनि यहाँनिर के लेखेको छ भने, परमेश्वरको अनुग्रहको वरदानले चाहिँ ख्रिस्ट येशूमा भएको उद्धारबाट तिमीहरू सिधैमा धर्मी ठहरिन्छ। यहाँनिर के छ, परमेश्वरको अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने शक्ति, उहाँबाट आउने सहायता जुन येशू ख्रिस्टमा, त्यसले हामी सिधैमा भनेको मतलब हामीले केही पनि गर्नु परेन, विश्वास गर्नु पर्यो, परिवर्तन हुनु पर्यो, बदलिनु पर्यो। बदल्ने परमेश्वर हुनुहुन्छ, होइन? परमेश्वरले ख्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो। यो प्रायश्चित भनेको चाहिँ सट्टामा, सो हामीले मर्नुपर्ने बलिदान, हाम्रो बलिदान, हाम्रो आफ्नो मृत्यु हुनुपर्ने सट्टामा येशूलाई प्रस्तुत गर्नुभयो। त्यो येशूको यो इस्टरको कुरा त्यही हो। अनि जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्छ, हाम्रो सट्टामा उहाँ मर्नु भएको कुरालाई चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ विश्वासद्वारा लागू गर्नुपर्छ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। अनि यहाँनिर के छ भन्दाखेरि, धार्मिकता देखाउनलाई गर्नुभयो, होइन? यो काम चाहिँ परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, अनि किनभने उहाँको ईश्वरीय धैर्यको कुरा छ। भनेपछि हाम्रो सट्टामा आफ्नो पुत्र पठाएर बलिदान हुन दिनुभयो, अब उहाँमा विश्वास गरेर जो बलिदान हुनुभयो र बौरी उठ्नुभयो, बौरी उठ्नु भएको प्रभुमा विश्वास गरेर आफ्नो जीवन सुम्पेर हामी अब धर्मी ठहरिन्छौँ भनेको चाहिँ निर्दोष ठहरिन्छौँ, हाम्रो दोष मेटिन्छ, अब परमेश्वरको दण्ड छैन, हामीमा जीवन छ। यो कुरोद्वारा के गर्नुभयो, परमेश्वर चाहिँ धर्मी हुनुहुन्छ भन्ने कुरो देखाउनुभयो। भनेको मतलब अधर्मी र धर्मीको कुरा बुझ्नुपर्ने हुन्छ। धर्मी भने परमेश्वर चाहिँ जुन न्यायी हुनुहुन्छ, तर उहाँ प्रेमी हुनुहुन्छ, त प्रेमले चाहिँ दण्ड दिनु मिलेन, तर न्यायले चाहिँ सित्तै छोड्नु मिलेन, तर उहाँले त्यो न्याय र प्रेमलाई येशू ख्रिस्टमा पुरा गर्नुभयो। तर हामीले त्यो प्राप्त गर्नको चाहिँ हामीले उहाँलाई ग्रहण गर्नुपर्ने हुन्छ। अनि यहाँनिर 26 पनि, तिनको, परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास गर्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। त्यसकारणले यो इस्टरको कुराले तपाईँ र मेरो जीवनमा एउटा सुसमाचारको महत्त्व, के भन्छ त्यसलाई, सुसमाचार तपाईँ र मैले सुन्ने मौका पाएँ, हाम्रो उद्धारको बाटो तयार भयो, परमेश्वरले यो सबै कुरा तयार गर्नुभयो। त्यसकारणले इस्टरको सम्बन्धमा कुरा गर्दाखेरि वास्तव मैले धेरै अरू कुरा पनि विचार गरिरहेको थिएँ। येशु प्रभु बौरी उठ्नुभयो के भन्छ, बौरी उठ्नुभएको उहाँ च्यानमा गाडेपछि, यसको बारेमा धेरै कुराहरू त्यतिखेरका यहुदी धर्मगुरुहरू, यहाँ तपाईँले कुरा के बुझ्नुपर्छ भने, कुन कुन मानिसहरू, कुन कुन समूहले येशुलाई चाहँदैन थिए, रोमीहरूले त चाहने कुरै भयो, होइन? तर कतिजना रोमी सिपाहीहरूले विश्वास गरेको हामीले देख्छौँ त्यहीँनिर, होइन? रोमी भनेको रोमी सम्राट जो रोममा बस्छ उसले भनेको कुरा गर्ने हो, पुरा जे भन्यो त्यही, होइन? अनि इजरायलीहरू, यहुदीहरू, उनीहरूको आफ्नो राजा रोमी साम्राज्य मुनि, अनि इजरायलीहरूमा के हुन्छ भने प्रधान पुजारी र धेरै ठुलो पुजारीको गण, उनीहरूले जे डिसिजन गर्यो त्यही हुन्छ। अनि उनीहरू चाहिँ मोसादेखि, अब्राहमदेखि चुनिएर मोसादेखि सबै व्यवस्था तपाईँलाई थाहा छ, मसाले सबै गरेको कुराहरू, त्यसपछि मानिसहरूलाई परमेश्वरको धार्मिकता देखाएर परमेश्वरमा उहाँको पवित्रतामा डोर्याउने, मानिसहरूलाई परमेश्वरको सम्बन्धमा राख्ने, मानिसहरूलाई परमेश्वरमा विश्वास गराउने, त्यो काम यिनीहरूको हो। तर यिनीहरू यति भ्रष्ट हुँदै गयो, त्यही कारण कहिलेकाहीँ हामीले सोच्नुपर्छ। जसरी यहुदीहरू, यहुदीहरूमा विश्वासी पनि थिए निकोदेमस, होइन, तिमी नै सभाघरका थिए, तर उनी सत्य कुराको पछि लाग्थे र येशु प्रभुलाई राति हुँदो भेट्न आए, होइन, अनि येशु प्रभुलाई ले चाहिँ उनको हृदयको कुरा थाहा थियो। त्यसैले हामीले के देख्छौँ भनेदेखि यहुदी जाति जुन उद्देश्यले परमेश्वरले छान्नुभयो, तर उनीहरू चाहिँ एकदम के भन्छ त्यसलाई बिग्री, होइन, अनि प्रधान पुजारी अथवा यहुदी जाति, किनभने येशु प्रभुले चाहिँ उनीहरूको पाप देखाइदिनु, उनीहरूको अवस्था देखाइदिनु भयो, उनीहरू कति कपटी, यहुदीहरूलाई येशु प्रभुले खालि कपटी भन्ने काम भन्नुभयो, पाखण्डी भनेर भन्नुभयो, किनभने उनीहरूमा दुष्टता थियो। त्यसकारणले एउटा यसको के भन्छ प्रयोग विचार गर्दाखेरि चाहिँ के हुन्छ भने, आज येशु प्रभुले यो सबै कुरा गरेर हामी विश्वास गर्छौँ र मण्डलीमा हुन्छौँ, त्यही यहुदी जस्तै हामी पनि मण्डलीका अगुवाहरू दुष्ट हुन सक्छौँ। धेरै उदाहरणहरू छ, रोमन क्याथोलिकहरू, त्यही कारणले प्रोटेस्टेन्ट भनेर लुथर, मार्टिन लुथरले प्रोटेस्ट गरेर रिफर्म, मण्डलीको रिफर्म भएको देख्छौँ, तर एकचोटि मात्रै होइन, पटक पटक। अहिले पनि धेरै मानिसहरूले बाइबल पढ्छन् र झुट्टा शिक्षा फैलाउँछन्, होइन, त्यसैले हामी सधैँ होसियारी हुनुपर्छ। तर यहुदीहरूले येशु प्रभुलाई मान्नुभएको कारण त्यस्तै थियो। सो परमेश्वरले हामीलाई माया गर्नुहुन्छ, तर पाप गरेमा दण्ड पाएरै छोड्छ, कारण उहाँ सिद्ध र पवित्र हुनुहुन्छ। यदि धार्मिकता परमेश्वरले आफ्नो पुत्रको बलिदानमा देखाउनु भयो, त्यही कुराको धार्मिकता उहाँले देखाउनु भयो, होइन, त्यो कुरा चाहिँ हामीले परमेश्वरको धार्मिकताको बारेमा हेर्छौँ। उहाँले हामीलाई दण्ड दिनुको साटो उहाँले आफ्नो पुत्रको बलिदानमा आफ्नो न्याय पुरा गर्नुभयो र येशुद्वारा हाम्रो पापको दण्डबाट हामीलाई छुटकारा दिनुभयो। यो नै ख्रिस्ट, यो इस्टरको, येशु प्रभुको बलिदानको मुख्य उद्देश्य हो, र यो कुराले चाहिँ त्यही पुरा गरेको, परमेश्वरको योजना, जो सुन्दर योजना, उद्धारको योजना थियो, त्यो पुरा गरेको कुरा हामी यहाँ देख्छौँ। उहाँको उद्धारको कामबाट हामी अनन्त जीवन पाउन सक्छौँ, पापबाट, मृत्युबाट उद्धार पाउन सक्छौँ सदाको लागि, त्यो कुरा हामी यहाँ देख्छौँ। अनि यही कुरा चाहिँ रोमीमा, रोमी चारको 24 र 25, तर हाम्रो निम्ति पनि हो, हामी जसले येशु हाम्रो प्रभुलाई मरेकोहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौँ, यो हाम्रो निम्ति पनि गनिनेछ। उहाँ हाम्रो अपराधहरूका निम्ति मारिनु भयो, हामीलाई धर्मी तुलाउनलाई जीवित पारिनु भयो। अघि पनि हामीले यसलाई हेरेका थियौँ। त्यसैले हामीले देख्छौँ कसरी येशु प्रभुद्वारा परमेश्वरले गर्नुभएको काम हाम्रो निम्ति पनि गनिन्छ, त्यसैले हामी उहाँमा भरोसा गर्न सक्छौँ। अब येशुमा विश्वासद्वारा हामी पनि धर्मी ठहरिनेछौँ। अनि वास्तवमा विश्वासको कुरा गर्दाखेरि चाहिँ मुक्ति चाहिँ विश्वासद्वारा कामबाट छैन, त्यही कुरो तपाईँलाई मैले घरिघरि भनिराखेको छु। यहाँ रोमी एक अध्यायको कुरा अघि मैले गर्दै थिएँ, 17 पदमा के लेख्छ, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ, यस्तो लेखेको छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउने छ, धर्मी चाहिँ विश्वासद्वारा नै जिउने छ। त्यसकारणले क्रिस्चियन जीवनमा विश्वासको यति ठुलो महत्त्व हुँदछ, अनि विश्वास चाहिँ हामीले येशु प्रभु जो बौरी उठ्नु भएको छ, उहाँले हाम्रो पापको निम्ति जति पनि काम पुरा गर्नुभएको छ, बलिदान हुनुभएको छ, उहाँले गरेको कुरामा हामीले विश्वास गर्नुपर्छ। अब यहाँनिर पश्चातापको कुरा पनि आउँछ, हिजो मैले अलिकति तपाईँलाई भन्न लागेको थिएँ, त्यो चाहिँ हाम्रो पुरानो मार्ग छोड्नुपर्ने कुरा हो, अनि परमेश्वरको मार्गमा जानुपर्ने कुरा हो। त्यो विश्वास भनेको चाहिँ परमेश्वरको मार्गमा जाने, परमेश्वरसँग हिँड्ने, होइन, विश्वास भनेको चाहिँ त्यो सक्रिय क्रियाशील हुनुपर्छ। विश्वास खालि मनमा सहमति भएर पुग्दैन, येशूको सुसमाचार सुनेर उहाँमा पूर्ण भरोसाको विश्वास गर्नेहरू नयाँ जीवन पाएर सबै येसुको साथमा हिँड्न सक्नेछन्, कारण येसुले आफ्नो मृत्युद्वारा पापको दण्ड पुरा तिरिदिनु भएको छ र अब उहाँ मृत्युमाथि विजय भएर पौरी उठ्नु भएको छ। साँचो विश्वास आज्ञा पालनमा पुरा हुन्छ, यसले त्यो कुरा मैले तपाईँलाई भने, विश्वासद्वारा नयाँ जीवनमा जिउने शक्ति जब विश्वास गर्छौँ उहाँले हामीलाई दिनुहुन्छ, किनभने पवित्र आत्मा म उहाँ नै हामीमा आएर बास गर्नुहुन्छ। रोमी 6:4 भनिएको छ उहाँ जिउँदो हुनुभएको छ अनि त्यसैले हामीलाई पनि नयाँ जीवन पाएर उहाँको इच्छामा जिउन शक्ति दिनुहुन्छ र हामी उहाँको इच्छामा जिउन सक्छौँ। यसकारण बप्तिस्मद्वारा हामी मृत्युमा उहाँसँगै गाड्यौँ ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनु भयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। त्यसैले येशु प्रभुको पुनरुत्थानले के गर्यो, हामीलाई पनि नयाँ जीवनमा जिउन सक्ने सामर्थ्य उहाँले दिनुभयो। त्यसकारणले यहाँनिर बप्तिस्माको कुरा मृत्यु सँगसँगै उहाँसँग गाडिने कुरा भनिएको छ। अब यो उहाँले ल्याउनु भएको बौरी उठेर ल्याउनु भएको अनन्त जीवन तपाईँ र ममा त्यतिखेर सत्य हुन सक्छ जतिखेर हामी परमेश्वरको मार्गमा हिँड्छौँ, होइन? नयाँ जीवनको मार्गमा हिँड्ने कुरा यहाँनिर रोमी 6:4 हामी देख्दछौँ। वास्तवमा तपाईँले गलाती 2:20 पावलको कुरा हेर्नुभयो भने करिब करिब क्रिस्चियन जीवन कसरी जिउने भन्ने कुरा यहाँ पनि छ। म ख्रिस्टै क्रुसमा टाँगेको छु र अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। त्यस कारणले क्रिस्चियन जीवन धेरै मानिसहरूको चाहिँ यो क्रिस्चियन जीवनको सम्बन्धमा के छ भनेदेखि मैले भने धर्म कर्म जस्तो, अनि उनीहरूको पहिलाको सोच पहिलाको विचार बदल्या छैन। धेरै मान्छेको के हुन्छ पहिलाको सोच, धन कमाउने जसरी हुन्छ, होइन? मैले एक दिन मण्डलीमा पास्टरको प्रचार सुन्दै गर्दाखेरि म पुल्चोक क्याम्पसमा पढ्दै थिएँ अनि मेरो लक्ष्य के थियो, एक दिन पढाइ सिद्धाएर पैसा कमाउने। अनि पैसा चाहिँ कसरी कमाउँथ्यो, यहाँ तलबले मात्रै पैसा कमाउँदैन नि त, खान पनि पुग्दैन, होइन? भ्रष्टाचार गर्नु पर्यो, त्यही त एउटा बाटो थियो। त्यो दिन म अहिले पनि याद गर्छु, पुल्चोक दमकलनिर चर्च थियो त्यहाँ बसिराखेको बेलामा, अनि त्यही दिन मैले निर्णय गरेको थिएँ म भ्रष्टाचार गर्दिनँ। मेरो जीवन टोटली बद्लियो, किनभने जबसम्म मैले त्यो निर्णय गर्न सकिनँ मेरो मनमा शान्ति भएन, किनभने पैसा कमाउने, पैसा कमाउन सकिन्छ, धेरै पैसा परमेश्वरले दिनुहुन्छ। कहिलेकाहीँ मानिसहरूलाई पैसा कमाउनकै लागि सायद चुन्नुहुन्छ त्यस्तो लाग्छ, तर उसले के गर्छ, उसले चाहिँ धेरै परमेश्वरको काम गर्छ त्यो पैसाले। परमेश्वरले हामीलाई कहिलेकाहीँ धेरै ज्ञान दिनुहुन्छ, त्यो ज्ञानले के गर्छ, उसले परमेश्वरको सेवामा प्रयोग गर्छ। तर तपाईँ र म ख्रिस्टमा छौँ हामीले पैसा कमाउनु हुँदैन भन्ने चाहिँ होइन, तर परमेश्वरले सही किसिमले पैसा कमाउने बाटो दिनुहुन्छ, बुद्धि दिनुहुन्छ, त्यो पैसाले परमेश्वरकै महिमा हामी गर्छौँ। त्यसकारणले ख्रिस्टसम्मै क्रुसमा टाँगेको भनेको मतलब चाहिँ अब आफ्नो स्वार्थ आफूलाई खुसी बनाउने कुरा उसको जीवनमा मुख्य होइन, संसारिक कुराको लागि मरेको जस्तै। यो सबै आफूलाई खुसी बनाउने कुरा चाहिँ संसारिक कुरा हो, अनि यहाँनिर अहिले म शरीरमा जुन जीवन जिउँछु त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु। अब यहाँ पावलले के भन्छ, अहिले म जिउने जीवन क्रिस्चियन जीवन, उसको पावलको जीवन होइन, यो चाहिँ मैले उहाँमा राखेको विश्वास, येशूमा राखेको विश्वास त्यसमा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। त्यसकारणले उहाँमा जिउने, त्यसैले तपाईँ र म जो ख्रिस्टमा साँच्ची नै नयाँ जीवन पाएका छौँ उहाँ हामीमा रहनुहुन्छ र उहाँको अनुग्रहको शक्तिमा तपाईँ र मैले परमेश्वरलाई मनपर्ने जीवन जिउन सक्छौँ। यो सबै कुरा गर्दै यो सबै कुरा पछ्याउँदै यदि तपाईँको हृदयमा ख्रिस्टलाई राख्नु भएन, उहाँको शक्तिमा उहाँको इच्छा अनुसार जिउने निर्णय गर्नु भएन, त्यो अनुभव तपाईँमा छैन भनेदेखि तपाईँ यो सबै कुराभन्दा बाहिर हुन्छ, केही काम लाग्दैन, येशूको पुनरुत्थान केही काम लाग्दैन। यदि तपाईँ संसारिक, अर्को शब्दमा भन्नुपर्दा आफैलाई प्रसन्न बनाउने जस्तो मान्छेले मानिसलाई खुसी बनाउन प्रयास गरिरहेको हुन्छ, किनभने मानिस खुसी भयो भने मलाई खुसी बनाउँछ। तर परमेश्वरलाई खुसी बनाउनेले विचार गर्छ, मान्छेले के विचार गर्छ पनि अलिअलि सोध्छ, तर मुख्य परमेश्वरले के विचार गर्नुहुन्छ। अनि हामी उहाँसँग बप्तिस्मामा हाम्रो पुरानो कुरा चाहिँ त्याग्नु पर्ने हुन्छ। त्यसकारणले ख्रिस्टको बलिदान र पुनरुत्थानले चाहिँ मानिसभित्र येशूको धार्मिकताको जीवन चुने सम्भावना भयो। त्योभन्दा पहिला के थियो? पर्दाभित्र महापवित्र स्थानमा परमेश्वरको उपस्थिति हुन्थ्यो, अनि मान्छे र परमेश्वरको सम्बन्ध जसरी येशु प्रभुको पुनरुत्थानले ल्यायो त्यस्तो थिएन। त्यसैले पर्दा च्या थियो, तपाईँले बाइबलमा पढ्न सक्नुहुन्छ। अब महापवित्र स्थानमा होइन, येशु ख्रिस्टद्वारा पवित्र आत्मामा हरेक व्यक्तिको हृदयमा परमेश्वर बस्नुहुन्छ। र बाइबलमा लेखेको छ पहिलो कोरन्थीमा, हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर, परमेश्वरको मन्दिर त्यहाँ लेखिएको छ, किन उहाँ यहाँ बस्नुहुन्छ। पहिला परमेश्वर मन्दिरमा बस्नुहुन्थ्यो, ख्रिस्टको बलिदान र पुनरुत्थानपछि परमेश्वर हामीमा बस्नुहुन्छ। किनभने परमेश्वर हामीमा बस्नलाई त परमेश्वरलाई बस्नको योग्यको जीवन हामीमा हुनु पर्यो, हाम्रो विचार बदलिनु पर्यो। सो त्यसैले म भन्छु, तपाईँ संसारिक नै घैमल कुरामा हुनुहुन्छ, मानिसहरूको व्यवहारमा त्यस्तै छ, आफ्नो लोभ लालचमा त्यस्तै छ, परमेश्वरको लागि बस्ने ठाउँ त भएन नि त, होइन? त्यस कारण त्यो कुरो मुख्य हो। सो परमेश्वरमा भरोसा गर्ने कुरा, यस संसारको र हाम्रो सम्बन्धमा यो येशु प्रभुको पुनरुत्थानले धेरै ठुलो परिवर्तन ल्यायो। त्यो परिवर्तन के हो भनेदेखि, अब तपाईँ र ममा परमेश्वर बस्न सक्नुहुन्छ। आज प्रश्न के हो? तपाईँ र म परमेश्वर बस्न लायक भएका छौँ? पावलले अर्को ठाउँमा भन्छ नि, दोस्रो तिमोथीमा होला, त्यो धन माटोको भाँडा भन्छ, होइन? माटोको भाँडा जुन चाहिँ प्रयोगको लागि, अनि मालिकले कस्तो खालको भाँडा प्रयोग गर्छ, जुन चाहिँ सफा बनाएर राखेको छ, फोहोर भाँडा चाहिँ कसैले छुनै छुँदैन, होइन? परमेश्वर कस्तो भाँडामा आउनुहुन्छ, जो सफा छ। सफा को? जसले परमेश्वरको येशू प्रभुको रगतले उसको जीवन धोएको छ, ख्रिस्टसँगै क्रुसमा टाँगेको छ, भनेको चाहिँ अब त्यो शारीरिक स्वार्थको कुराहरू उसको जीवनमा रहँदैन। त्यस कारणले प्रेरित 17 28 पद पढ्न चाहन्छु, किनभने हामी उहाँमा जिउँछौँ र उहाँमा चलहल गर्छौँ र उहाँमा हाम्रो अस्तित्व छ। तपाईँहरूको आफ्नै कविहरूले पनि भनेका छन्, हामी निश्चय उहाँकै सन्तान हौ। त्यसकारणले यहाँ पावलले यो कुरा यहाँ गरिराखेका छन्। अर्को 29 पनि हेर्छौँ हामी, 29 के छ? तब हामी परमेश्वरको सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भनी हामीले ठान्नु हुँदैन। अघि संसारको लागि क्रुसमा टाँग्ने कुरा भयो, होइन? यहाँनिर सुन चाँदी र पत्थर चाहिँ हाम्रो लागि, हाम्रो जीवन त्यो होइन, होइन? परमेश्वरको सन्तान भएका हुनाले परमेश्वर चाहिँ सुन चाँदी वा पत्थर जस्तो होइन। जस्तो हामीले चाहिँ परमेश्वरलाई खोज्नु पर्यो, सुन चाँदीलाई होइन। सुन चाँदीको आफ्नो महत्त्व आफ्नै ठाउँमा छ, होइन? तिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतीक प्रतिरूप मात्र हो। त्यो कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अर्को चाहिँ प्रभु येशु इन्साफ गर्ने कुराको बारेमा, न्यायाधीश हुनुभयो, उहाँको बौरी उठाइले येशूलाई न्याय गर्ने न्यायाधीश, इन्साफ गर्ने काम उहाँको भयो। यहाँनिर तपाईँले प्रेरित 17:30-31 अनि यहाँनिर यस्तो रहेछ, यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ, जुन दिन उहाँले आफूले नियुक्ति गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ, जुनलाई मृतकबाट जीवित पार्नु भएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ। यहाँनिर के छ, येसु प्रभुलाई मृतकबाट पुनरुत्थान गर्नुभएर उहाँलाई सबैको न्याय गर्ने न्यायाधीश बनाउनु भएको छ। हामीले बाइबलमा येसु प्रभु हाम्रो न्याय गर्नुहुन्छ, अनि वास्तवमा प्रकाशको पुस्तकमा हेर्नुभयो भने येसु प्रभु फरक फरक न्याय छ। एउटा चाहिँ बेमा सिट भन्छ, अर्को चाहिँ ग्रेट व्हाइट थ्रोन भन्छ, ठुलो सेतो सिंहासन, त्यो चाहिँ विश्वास नगरेकाहरूको न्याय। बेमा सिट भनेको चाहिँ विश्वास गरेकाहरूको, किनभने हामीले पनि मुकुट पाउँछ भनेको छ। अनि पहिलो कोरिन्थीमा छ नि रुख के भन्छ, हामीले घर स्वर्गमा कस्तो बनायौँ, भुसको काठको बनायौँ कि अथवा बहुमूल्य पत्थर सुन चाँदीको बनायौँ, त्यो आगोले जाँचिने छ भनेको छ। त्यस कारणले यहाँनिर के छ भनेदेखि 17:30 तपाईँले हेर्नुभयो भनेदेखि यस्तो अन के भन्छ अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। त्यसैले यो चाहिँ मुख्य कुरा हो। येशु प्रभु बौरी उठ्नु भएर उहाँ न्यायाधीश हुनुभयो, तर त्यति मात्र होइन, हरेक मान्छेलाई पश्चाताप गर्ने आज्ञा उहाँ दिनुहुन्छ। उहाँ एक दिन फेरि आउनुहुन्छ, संसारमा सबैको इन्साफ गर्नुहुन्छ उहाँले, होइन? त्यो कुरो त हामीले हेरिराखेकै छ, भनिराखेकै छ। त्यस कारणले त्यो इन्साफमा हामी उहाँको पक्षमा हुनुभयो भने उहाँ जो हाम्रो लागि बलिदान भएर गाडिएर बौरी उठ्नुभयो, उहाँले हामीलाई त्यो जीवन, उहाँले बौरी उठ्नु भएर ल्याउनु भएको जीवन दिन सक्नुहुन्छ यदि हामी पश्चाताप गरेर उहाँमा विश्वास गर्यौँ भने। त्यसैले यहाँ प्रत्येक मानिसहरूलाई पश्चाताप गर्ने र उहाँमाथि विश्वास गर्ने आज्ञा चाहिँ उहाँले दिनुभएको छ। त्यस कारण हामीले सुसमाचार मानिसहरूलाई सुनाउँछौँ। अर्को एउटा पद तपाईँलाई म पढ्न चाहन्छु यहाँनिर, हिब्रु 9:27। यहाँ यस्तो, जसरी मानिसको निम्ति एकपटक मर्नु निश्चित, त्यसपछि इन्साफ। अनि यो मर्नु एकपटक भनेको चाहिँ सबै मानिसहरू शरीरमा मर्छ, होइन? शरीरमा जीवित रहने कोही छैन। आदमको पापले एउटा कुरा त्यो ल्यायो, सायद आदमले पापै नगरेको भए आदम कहिले मर्ने थिएन होला, होइन? आदमको पापले मानिस शरीरमा मर्ने भए, येशु प्रभुको बलिदानले पनि शरीरमा मर्ने कुरा चाहिँ हुन्छ, तर फेरि इन्साफमा येशुलाई विश्वास गर्नेहरू चाहिँ अबको इन्साफमा पर्दैन, उनीहरूको दोस्रो मृत्यु हुँदैन। जसले येशुलाई विश्वास गरेको छैन, एउटा कुरा तपाईँलाई म क्लियर भन्न चाहन्छु, मेरो कतिजना सिस्टर मित्र छन् मलाई उहाँहरूको मुखमा भन्नु मन छ, भनेको छु सुन्दैन, होइन? सबै धर्म कर्म गरेका छ, दिनदिनै यति धेरै कुरा गरेका छ, बिहानदेखि पूजा गरेका छ, के गरेका छ, के गरेका छ, कस्तो उहाँहरूलाई थाहा छैन। जबसम्म येशुलाई प्रभु बनाएको छैन उनीहरू बाँचेका छैनन् नि, उनीहरूको अवस्था डरलाग्दो छ, त्यो विश्वास गर्नुहुन्छ तपाईँ? त्यही कारणले तपाईँ र मैले प्रार्थना गर्नुपर्छ, हामीले आफ्नो मान्छेहरूलाई सुसमाचार सुनाउनु पर्छ, चाहे जति सुकै असर लाग्छ, तपाईँलाई माया लाग्छ, उनीहरूले येशुलाई विश्वास गरेका छैन र पाप क्षमा पाएको छैन येशुदेखि भनेदेखि के हुन्छ, उनीहरू त्यो आगोको भट्टीबाट, त्यो दोस्रो मृत्युबाट, त्यो कहिल्यै नहराउने कष्ट, सदाको लागि तारा किटाई भनेर भनेको छ। डरलाग्दो कुरा छ नि, होइन? बाइबलमा त्यो कुराहरू छ, तर हामी येशुको पुनरुत्थानको कुरा गर्दै गर्दा यो कुरा हामीले सम्झनुपर्छ। अनि येशुको पुनरुत्थानले अरू कुराहरू के ल्यायो भन्ने कुरामा यहाँ चेलाहरूको सम्बन्धमा हामी हेर्छौँ। मत्ती 28:11-12 के छ, जब ती स्त्रीहरू बाटैमा थिए, कोही कोही पहरदारहरू सहरमा गएर मुख्य पुजारीहरूलाई त्यहाँ भएका घटनाहरूको बारेमा खबर दिए, त जब मुख्य पुजारीहरू धर्मगुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरेर सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, तिनीहरूले भन्नु कि हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर, यो एउटा के थियो भनेदेखि यो पद तपाईँलाई मैले जुन पढ्न लागेको थिएँ त्यो नपढेर अर्को पढेँ। यो पदको मतलब चाहिँ के छ भनेदेखि, येशु प्रभु बौरी उठ्नु भएको छैन भन्ने कुराको लागि ती यहुदीहरूले दुनियाँभरको कुरा अजमाएको थिए। अनि अघि सुरुमै मैले भनेको थिएँ येशु प्रभुको च्यान चाहिँ रित्तियो थियो भन्ने कुराको प्रमाण धेरै छन्। पिलातसले त्यो सबै कुरा, टाइम पनि गइसक्यो, तपाईँले पढ्नुभयो भने सुसमाचारमा सबै कुरा छ। पिलातसले त्यहाँनिर बुझ्नु पठाएको हुन्छ होइन कि यहाँनिर होला यहाँ मर्कुस 15:44 येसु अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे। त्योभन्दा अगाडि हेर्नु हेर्नुपर्ने होला। अनि अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भने सोधपुछ गरे। अनि वास्तवमा यस्तो छ, दुईजना चोरहरू येशुप्रभुको दुईपट्टि राखेका थिए। अनि सुरुमा नै कप्तानले के भन्छ, त्यो सिपाहीहरू पठाएर त्यो किनभने यो क्रुसमा मर्ने भनेको चाहिँ टाँगिराखेपछि दिनौ तिन कति दिनसम्म त्यहाँनिर त्यो प्राण जाँदैन किनभने कष्ट हुन्छ। अनि त्यस कारण मान्छे त्यो दिन चाहिँ के आउँदै थियो भने त्यहाँ के चाड आउँदै थियो, त्योभन्दा अगाडि नै त्यो त्यो क्रुसको मान्छेहरूलाई चाहिँ त्यहाँबाट निकाल्नु पर्ने थियो अरे। त्यस कारणले चाहिँ त्यो नमरिकन त निकाल्नु मिलेन, त्यस कारणले मरोस् भनेर खुट्टा भाँच्नलाई सिपाही पठाउँछ। अनि दुईजनाको खुट्टा भाँच्छ, येसु चाहिँ मरिसक्नु भयो। अनि त्यसपछि अझ भाला रोपेर उसको कोखाबाट चाहिँ रगत निस्किन्छ, पानी निस्किन्छ। अनि त्यसपछि यो कप्तान के अरे पिलातसले यो कुरा सुन्छ र छक्क पर्छ। अनि येसुको हड्डी पनि भाँचिँदैन नि, किनभने पुरानो नियममा नै त्यसको बारेमा भविष्यवाणी छ, उहाँको एउटा हड्डी पनि भाँचिँदैन। वास्तवमा येसु प्रभुको यो सबै कुराहरू चाहिँ धेरै अचम्मको कामहरूले पुरा वरिपरि त्यस्तो कुराहरू छ। त्यसैले सो मैले अर्को एउटा कुरा के भन्दाखेरि, चेलाहरूले उहाँको शरीर चोरे भन्ने हल्ला जुन चाहिँ थियो त्यो चाहिँ निरर्थक थियो भनेर हामी यहाँ देख्दछौँ। अर्को चाहिँ येसुको च्यान पुरा होसियारी साथ त्यो चोरेको छैन भन्ने कुरा चाहिँ तपाईँले 27 अध्याय मतीमा त्यो सबै कुरा हेर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ एकदम होसियारी साथ त्यो राखिएको थियो, के भन्छ गाडहरू राखिएको थियो, त्यो ढुङ्गा हटाउन त्यति सजिलै सक्ने थिएन। अनि यो सबै कुराहरू चाहिँ त्यो बेलामा हामीले भएको देख्छौँ। त्यस कारणले जब येशु प्रभु बौरी उठ्नुभयो उहाँ बन्द कोठामा पनि ढोकाभित्र बाहिर आउन सक्ने हुनुभयो। त्यसैले तपाईँलाई एक दुईवटा अर्को पद पढेर म सिधाउन चाहन्छु आजको यो सन्देश। येशु प्रभुको पुनरुत्थानको सम्बन्धमा मैले तपाईँलाई अघि भनेको थिएँ, यो प्रमाणहरूको सम्बन्धमा कुरा गर्दाखेरि धेरै कुराहरू छ तपाईँले हेर्न सक्नुहुन्छ। अनि यहुदीहरूले विभिन्न किसिमको दोष लगाउन खोजेका थिए, चेलाहरूले चोरेर लगे, अन्य अन्य कुराहरू, अथवा अर्को शब्द पनि थियो के हो भनेदेखि येशु प्रभु चाहिँ पुरा मर्नु भएको थिएन त्यस कारणले उहाँ बौरी उठ्नुभयो, यस्तो यस्तो कुरा थियो। तर यो सबै कुरा चाहिँ सुसमाचारमा क्लियर लेखिएको छ कि पिलातसले त्यो के भन्छ सिपाहीलाई त्यहाँ पठाएको, उहाँ मर्नुभएको कुराहरू सबै त्यहाँ प्रमाणित रूपमा हामी देख्दछौँ। अनि पहिलो कोरन्थी 15 अध्यायको 3-7 म पढ्न चाहन्छु, किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाडिनु भयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनु भयो, उहाँ केपास कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो। यहाँनिर अर्को छ 6 र 7 पहिलो कोरन्थी 15 त्यसपछि उहाँ एकै समय 500 भन्दा बढी भाइहरू कहाँ देखा पर्नुभयो, अनि जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कोही कोही सुतिसकेका छन्। अनि यहाँ पावलले के भन्छ, त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ देखा पर्नुभयो। तपाईँले 8 पदमा हेर्नुभयो भने त्यसपछि म कहाँ पनि उहाँ देखा पर्नुभयो। त्यसैले यो प्रेरित 1 अध्यायमा जुन कुरा छ येशु प्रभुको पुनरुत्थानको सम्बन्धमा, अर्थात् प्रेरित 1:22 यस्तो व्यक्ति जो योहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीलाई उँभो लगिनु भएको दिनसम्म हामीसँग थियो, त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ। जुन बेलामा प्रेरितहरू छान्ने काम गरेका थिए त्यो बेलामा चाहिँ यो कुरा भनेको मतलब चाहिँ यी प्रेरितहरूले उनीहरूको आँखाले यी सबै कुराहरू देखेका थिए, उनीहरू साक्षी भएका थिए। अब लुका जो डक्टर थिए उनले के लेख्छन्, प्रेरितको पुस्तक लेखेका थिए, उनले येशु बौडी उठ्नु भएपछि धेरै ठाउँमा फरक फरक समयमा मानिसहरूको बिचमा फरक फरक मान्छेहरूको बिचमा देखा पर्नु भएको थियो। अनि त्यो तपाईँले 15 अध्यायमा अझै पढ्नुभयो भने त्यो कुराहरू सबै पाउनुहुन्छ। अनि अन्तिममा 500 भन्दा बढी मानिसहरूसँग पनि येशु प्रभु देखा पर्नु भएको थियो। त्यस कारणले यहाँनिर मुख्य कुरा के हुन्छ भने येशु प्रभु चाहिँ साँच्ची नै बौरी उठ्नु भएको थियो त, यो प्रश्न होइन। त्यही भएर क्रिस्चियनिटीको सबभन्दा अचूक कुरा, सबभन्दा महत्त्वपूर्ण कुरा नै के हो भने येशु प्रभु बौरी उठ्नु भएको कुरा होइन। यहाँ आज हाम्रो सन्डे मर्निङको आइतबार बिहानको सेवामा आउनु भएको छ एकजना। आज यो आइतबार बिहानको सेवा हुँदैन, तर हाम्रो चाहिँ प्रभु के भन्छ पुनरुत्थानको सेवा, त्यसमा तपाईँ अन्तिम अन्तिममा आउनुभयो सिधै नै लाग्यो, अर्को आइतबार चाहिँ हामी भेटौँला है। त्यस कारणले त्यो कुरा म तपाईँलाई भन्न चाहन्छु। त्यसैले यहाँनिर एक दुईवटा कुरा म तपाईँलाई पढ्न चाहन्छु, तर बाइबलको पदभन्दा पनि यहाँ मैले लेखेको कुराहरू योहन्ना 20:18-11 येशु मरियमसँग देखा पर्नु भएको कुरा छ। मत्ती 28:2-10 उहाँ अरू स्त्रीहरूसँग देखा पर्नुभयो। लुका 24:13-22 इमाउसको बाटोमा दुईजना मानिसहरूसँग उहाँ देखा पर्नु भएको थियो होइन। अनि लुका 24:34 कुनै समय पत्रुससँग देखा पर्नु भएको थियो। अनि त्यसपछि यहाँनिर 1 कोरिन्थी 15:6-7 तपाईँले हेर्दाखेरि के हुन्छ, 500 भन्दा बढी मानिसहरूको बिचमा उहाँ देखा पर्नु भएको थियो। 7 पदमा याकुबसँग देखा पर्नु भएको थियो। अनि बेलुका प्रेरितहरूसँग देखा पर्नु भएको थियो। तपाईँले लुका 24:36-43 हेर्नुभयो भने योहन्ना 20:26-31 थोमस कहाँ पनि उहाँ देखा पर्नु भएको थियो, किनभने थोमसले चाहिँ म आफैले उहाँको पोखा नछामिकन विश्वास गर्दिनँ भनेर भनेको थियो होइन। योहन्ना 11 चेलाहरू गालिलमा माछा मार्दै गर्दा अनि त्यहाँ 7 चेलाहरूको बिचमा उहाँ देखा पर्नु भएको थियो। त्यस कारणले येशु प्रभु गाडिएर बौरी उठ्नु भएको कुरा अचूक ऐतिहासिक प्रमाण, अनि पावलले लेख्दै गर्दा ती देख्ने व्यक्तिहरू अहिले पनि जीवित छन् भनेर 1 कोरिन्थीमा लेखेको कुरा छ। अनि तपाईँलाई थाहा छ नि कुनै पनि कुरा लेख्दाखेरि जीवित मान्छेहरू छन् भने त त्यसलाई त च्यालेन्ज दिन सक्छ नि होइन। त्यसैले येशु प्रभुको पुनरुत्थानको कुरा निश्चित थियो भन्ने कुरा हामी देख्दछौँ। त्यसपछि यहाँनिर एउटा पद पढेर म सिद्धाउँछु, अनि त्यो चाहिँ येशु प्रभुको अन्तिम कुरा चाहिँ प्रेरित 1:8 हामी सबैलाई थाहा छ, पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू जेरुसलेममा सम्पूर्ण यहुदियामा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरो साक्षी हुनेछौ। येशु प्रभुले सबभन्दा अन्तमा चेलाहरूलाई भन्नुभएको कुरा, जुन कुरा आजसम्म हामी येशु प्रभुको आज्ञाको रूपमा लिन्छौँ र उहाँको निम्ति साक्षी हुनलाई सुसमाचारको सेवामा लागेका हुन्छौँ। अनि त्यसपछि 9:10-11 म तपाईँको अगाडि पढ्न चाहन्छु। प्रेरित 1:9 के छ, उहाँले यो कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उँभो उचालिनु भयो र बादलमा उहाँ तिनीहरूको दृष्टिबाट लोप हुनुभयो। अब यहाँ 10 र 11 के छ, जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए तब अचानक सेतो पोसाक लगाएका दुईजना मानिस तिनीहरूको नजिक खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यस कारणले येशु प्रभु फेरि आउनुहुन्छ, यो नै हाम्रो लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले यो इस्टरको समय तपाईँ र म जो ख्रिस्टमा विश्वास गर्छौँ, हामी विश्वासीहरूको लागि एकदमै महत्त्वपूर्ण कुरा हो, किनभने क्रिस्चियन विश्वास यही कुरा, यही एउटा घटनाले सबैभन्दा भिन्दै एउटा विश्वासको रूपमा, मार्गको रूपमा हामीले विचार गर्न सक्छौँ, होइन? यदि येशु प्रभु बौरी उठ्नु नभएको भए अरू कुनै कुराभन्दा क्रिस्चियन विश्वास फरक हुने थिएन होला। त्यसकारण आज हाम्रो लागि के त यो सबै विचार गर्दै गर्दा, होइन, मैले भनेको थिएँ तपाईँलाई 44 वर्षमा 44 यो इस्टर सन्डे सनराइज सर्भिस मैले एटेन्ड गरेको छु। यसले नयाँ कुरा के आउनुपर्छ? हामीले अघि सुरुमा भनेको जस्तै परमेश्वरसँगको सम्बन्ध, सङ्गति र उहाँको इच्छा पुरा गर्ने कुरामा आफूलाई अझै तन्दुरुस्त बनाउनुपर्छ, हामी उत्साहित हुनुपर्छ। अनि हाम्रो जीवन, किनभने हरेक व्यक्ति चाहिँ आफ्नै लागि जवाबदेही छ, बुझ्नुहुन्छ? त्यो कुरो चाहिँ कहिले पनि भुल्नुहुन्न। तपाईँ जो पनि हुनुहुन्छ, यहाँ देखा पर्नुहुन्न, यहाँ उभिया छैन, केही तपाईँ बाजा पनि बजाउनुहुन्न, तर हरेक व्यक्तिसँग परमेश्वर सम्बन्ध राख्नुहुन्छ, तपाईँले उहाँको कुरा सुन्नुपर्छ। किनभनेदेखि येशु प्रभु बौरी उठ्नु भएको हुनाले तपाईँ र मसँग, हामीसँगै रहेर, होइन, उहाँ हामीसँगै हिँड्न सक्नुहुन्छ। ख्रिस र तपाईँ र म एक हुन सक्छ, ख्रिस प्रभु र म एक हुन सक्छौँ। मण्डली भनेको पनि परमेश्वरको पुत्र येशु प्रभु र हामी पवित्र आत्मा एक एउटा शरीरको रूपमा हुन्छ, होइन? त्यसैले यो कुरा हाम्रो लागि एउटा आशिष, एउटा सोच्ने विषय रहोस्, होइन, हामीले त्यसमा आफैलाई समर्पण गर्न सकौँ। अर्को वर्षसम्म परमेश्वरले हामीलाई कसरी डोर्याउनुहुन्छ त्यसमा हामी समर्पित हुन सकौँ, परमेश्वरको महिमा गर्न सकौँ। धन्यवाद। हामी प्रार्थना गरौँ, त्यसपछि